This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू, भोइस अफ साङ्गिलाको यो आजको अङ्कमा हामीले लक्ष्मीप्रसाद देवकोटाको यो आवाज सुनायौँ। गत साल लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पारेर यो बिबिसीले पहिलोचोटि बाहिर निकालेको थियो। लक्ष्मीप्रसाद देवकोटाको पहिलो आवाज सँगै आजको यो विशेष कार्यक्रममा यहाँलाई स्वागत गर्छौँ हामी भोइस अफ साङ्गिलामा, र आजको सम्पूर्ण कार्यक्रम हामी लक्ष्मीप्रसाद देवकोटा प्रति समर्पित गर्नेछौँ। आजको कार्यक्रम सुरु गरौँ सदा चाहिँ हामी नेपाल र भुटानको समाचारबाट। गैर आवासीय नेपाली सङ्घ एनआरएनको पाँचौँ विश्व सम्मेलन 17 बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ। सरकारले तोकेको प्राथमिकताका क्षेत्रहरूमा उल्लेख लगानी भित्राउने, सामूहिक लगानीको सुरुवात, 100 मेगावाटसम्मको मध्यम स्तरीय जलविद्युत आयोजनामा गैर आवासीय नेपालीको लगानी सञ्चालन गर्ने, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पहल गर्ने उल्लेख छ। गैर आवासीय नेपाली सम्मेलनबाट आएका सुझाव अनुसार वैदेशिक रोजगार नीतिमा परिवर्तन गर्न सरकार गैर आवासीय सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्ने अनि स्रोत परिचालन गरी खुल्ला विश्वविद्यालय स्थापना अगाडि बढाइने उल्लेख छ। नेपालको पर्यटन प्रवर्धनमा गैर आवासीय नेपालीहरूको भूमिकालाई प्रभावकारी बनाउने, नेपालमा उत्पादित वस्तुहरूको प्रवर्धनका लागि नेपाल गृहको स्थापना गरिँदै लगिने, एक जिल्ला एक उत्पादन जस्तो स्थानीय साधन र स्रोत सदुपयोग गरी आर्थिक विकास गर्ने अभियानमा सरकार र महासङ्घसँग सहकार्य गर्ने, र सङ्घका प्रत्येक राष्ट्रिय समन्वय परिषदले नेपालमा कम्तीमा एउटा कल्याणकारी योजना सञ्चालन गर्ने उल्लेख छ। सम्मेलनले सङ्घको अध्यक्षमा जीवा लामिछानेलाई निर्विरोध निर्वाचन गरेको छ। अध्यक्ष पदका प्रत्याशी देवमान हिराचनले उम्मेदवारी फिर्ता लिन सहमत भएपछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्। सहमतिका लागि दबाब दिन संस्थापक अध्यक्ष उपेन्द्र महतोले चुनाव भए आफू एनआरएनबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि अध्यक्ष पदका दुवै उम्मेदवारले आआफ्नो भनाइ राख्दै एजेन्डा सार्वजनिक गर्ने क्रममा समेत एकअर्काबीच आरोप प्रत्यारोप भएपछि केही मिनटमै छलफल अवरुद्ध भएको छ। नयाँ निर्वाचित कार्य समितिको सम्पूर्ण नामावली हामीसँग यहाँ उपलब्ध छ। म कमलजीलाई त्यो नामावली पढ्न अनुरोध गर्छु।
हजुर, प्रेसिडेन्टमा हुनुहुन्छ जीवनाथ लामिछाने, भाइस प्रेसिडेन्टमा क्याप्टेन हितमान गुरुङ र रमेश्वर शाह, जेनरल सेक्रेटरीमा तेन्जी शेर्पा, सेक्रेटरीमा तेगबहादुर कार्की, ट्रेजररमा भनभन भट्ट, स्पोक्स पर्सनमा डाक्टर हेमराज शर्मा, रिजनल कोअर्डिनेटर एसिया पसिफिकमा येक कुमार गुरुङ, रिजनल कोअर्डिनेटर युरोप कुमार पन्त, रिजनल कोअर्डिनेटर मिडल इस्ट नरेन्द्र बहादुर भट्ट, रिजनल कोअर्डिनेटर अमेरिका मुकेश कुमार सिंह, रिजनल कोअर्डिनेटर ओसियानिया मन खत्री, डेप्युटी रिजनल कोअर्डिनेटर एसिया पसिफिक किरण विक्रम थापा, डेप्युटी रिजनल कोअर्डिनेटर युरोप लक्ष्य बहादुर गुरुङ, डेप्युटी रिजनल कोअर्डिनेटर मिडल इस्ट लोकनाथ सुबेदी, डेप्युटी रिजनल कोअर्डिनेटर अमेरिकाज राम सी खरेल, डेप्युटी रिजनल कोअर्डिनेटर ओसियानियामा निराज श्रेष्ठ, वुमेन्स कोअर्डिनेटरमा रन्जु थापा, डेप्युटी वुमेन्स कोअर्डिनेटरमा राधा बस्नेत। त्यस्तै गरी आइसिसी मेम्बरहरूको नाम यस प्रकार छ। अस्ट्रेलियाबाट भोमादेवी लिम्बू, नरेश थापा, प्रहलाद केसी, सुरेन्द्र सिग्देल र तपिन्द्र थापा हुनुहुन्छ भने बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठ र पिजी शेर्पा हुनुहुन्छ। त्यस्तै गरी साइप्रसबाट डाक्टर निराज गोविन्द श्रेष्ठ, फ्रान्सबाट अशोक नेउपाने, जर्मनीबाट सन्तोष कुमार भट्टराई, हङकङबाट जेएन गेवाली र जापानबाट गोविन्द श्रेष्ठ अनि अरुण कुमार श्रेष्ठ लगायत लाल बी केसी, डाक्टर सुदीप अधिकारी हुनुहुन्छ भने कोरियाबाट डाक्टर देवी बहादुर बस्नेत हुनुहुन्छ, कुवेतबाट राजन कुमार, लेबननबाट दिल्ली पौडेल, मलेसियाबाट भीम सेराचन, नाइजेरियाबाट हिक्मत थापा, नर्वेबाट चुडामणि लामिछाने, ओमानबाट टिकाराम ढकाल, पोर्चुगलबाट पूर्ण हमाल, कतारबाट ऐजुर रहिमिन शेख हुनुहुन्छ भने रसियाबाट डाक्टर बद्री केसी, साउदी अरेबियाबाट राजु पौडेल, स्पेनबाट पुष्पराज तिमलसाना, युकेबाट विश्व आदर्श पण्डित राजन कडेल र शङ्कर भण्डारी हुनुहुन्छ भने युएसएबाट भवानी पी गुरुङ, आदित्य महर्जन र तेम्बा शेर्पा हुनुहुन्छ।
अब अर्को समाचार, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक सम्बद्ध तीन जिल्लाका कार्यकर्ताको शनिबार साँझ सम्पन्न संयुक्त बैठकले प्रतिपक्षी दलहरूले संसद चल्न नदिए मधेसका सम्पूर्ण नाका बन्द गरी मुलुकको आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिएका छन्। बैठकले संसद नखुलेसम्म मधेसका सम्पूर्ण नाका घेराउ गर्ने निर्णय गरेको छ। घेराउ कार्यक्रमलाई सफल बनाउन अन्य मधेसवादी दलसँग पनि सहकार्य गर्ने रणनीति रहेको फोरम लोकतान्त्रिकका नेताहरूले बताएका छन्। धनुषा महोत्तरी सर्लाहीका पार्टी नेता कार्यकर्ताहरूको वृहत बैठकले रक्षा मन्त्री शरद सिंह भण्डारीको अभिव्यक्तिलाई अनावश्यक व्याख्या गरी नेपाली काङ्ग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल राष्ट्र बनाउने खोजेको ठहर गरेको छ। भण्डारीले केही समय अघि मात्र तराईका 22 जिल्ला छुट्टिएर अलग देश बन्न सक्ने अभिव्यक्ति दिएपछि विवाद चर्किएको हो। प्रधानमन्त्री कार्यालयमा जनताको गुनासो सुन्नका लागि सुरु गरिएको 24 घन्टे हेलो सरकार कार्यक्रमका लागि 1111 नम्बरको टेलिफोन र 1110 नम्बरको फ्याक्स राखिएको छ। ती दुवै नम्बर निशुल्क हुन्। 24 घन्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्य सञ्चालन, शान्ति र सुशासन व्यवस्थापन र सञ्चालनलाई समेत व्यवस्थित गर्ने जनाइएको छ। यो कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले हेलो सरकार कक्ष सञ्चालन निर्देशिका 2068 पारित गरेको थियो। प्रधानमन्त्री कार्यालयमा रहेको यो कक्षमा 24 घन्टा सातै दिन सहसचिवको सुपर्यवेक्षण रहनेछ। 4 शिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव 1, टेलिफोनमा 2 जना, कम्प्युटर अपरेटर 1 र कार्यालय सहयोगी 1 गरी 5 जनाको जनशक्ति रहनेछ। अब भुटानको खबर। दक्षिण भुटानमा बायोग्यासबाट चल्ने स्टोभको सेवा सुरु गरिएको छ। यसले धुवा उत्पादन घटाई गाउँलेको स्वास्थ्यमा सुधार मात्र ल्याउने छैन, दाउराको प्रयोग घटाएर वन विनाश पनि रोक्ने आशा गरिएको छ। बायोग्यास सञ्चालनपछि गाउँमा व्यक्तिगत र पारिवारिक सरसफाइमा पनि उल्लेख्य परिवर्तन आउने देखिन्छ। डच विकास संस्था एसएनबीको आर्थिक सहयोगमा सञ्चालित सो परियोजना अहिलेका लागि चिराङ, छुक्का, साम्ची र सर्वाङ जिल्लामा सञ्चालन हुनेछ। नुगलटम 25,000 लगानीमा सुरु गर्न सकिने यो सेवा सुरु गरेपछि कम्तीमा 30 वर्ष चलाउन सकिने उल्लेख छ। 4 घन्टा स्टोभ बाल्नको लागि 30 किलो गोबर र 30 लिटर पानी चाहिन्छ। सरकारले आगामी 4 वर्षमा यी 4 जिल्लामा 16 बायोग्यास प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ। चिराङमा 5 र सर्वाङमा 6 स्थापना भइसकेको छ। 5 राजा जिग्मे खेसर नामगेल वाङचुकले यसै साता बाल सखा जेत्सुम पेमासित धुमधामका साथ बिहे गरेका छन्। बिहे वाङचुक वंशको उद्गम स्थल पुनखाको ऐतिहासिक पुनखा जोङमा परम्परागत रूपमा सम्पन्न भएको थियो। 4 राजा जिग्मे सिङ्गे, उनका रानीहरू, राजपरिवारका सदस्य, उच्च अधिकारीहरू र लामाहरू बाहेक भारतका युवा नेता राहुल गान्धी मात्र बिहेमा सहभागी थिए। बिहेपछि जनताको शुभकामना लिन नवदम्पतिले पुनखा थिम्पूको 71 किलोमिटरको अधिकांश सडक हिँडेर लाइनमा बसेका जनताबाट शुभकामना लिएका थिए। हजारौँ मानिस बिहानदेखि उनीहरूको दर्शनका लागि लाम लागेका थिए। शुक्रबार थिम्पूमा पनि त्यस्तै कार्यक्रम आयोजना गरियो, जहाँ नवदम्पतिले पहिलो सार्वजनिक चुम्बन लिएका थिए। राजाले बिहे सामान्य तरिकाले गर्ने घोषणा गरे पनि त्यसो हुन सकेन। विश्वभरबाट आएका सञ्चारकर्मीले पनि यसलाई प्रमुखताका साथ प्रचार गरेका थिए। हालचालका वर्षहरूमा भुटानमा नन कम्युनिकेबल डिजिज मानिसहरूको मृत्युको मुख्य कारकको रूपमा देखा पर्न थालेको छ। एउटा तथ्याङ्क अनुसार थिम्पूमा 58% मानिस यस्ता रोगबाट ग्रसित छन्। सर्वेक्षणले के पनि भेटायो भने थिम्पूवासी दैनिक 1 घन्टा पनि शारीरिक बलको काम गर्दैनन्, जसले गर्दा मुटु रोग, क्यान्सर, फोक्सोको रोग, चिनी रोगका बिरामीहरू दिनानुदिन बढ्दैछन्। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार भुटानमा मृत्यु हुनेमध्ये 53% मानिस यस्ता रोगका शिकार छन्। पिपल्स डेमोक्रेटिक पार्टीका नेताहरूले यसै साता बसेको अनौपचारिक भेलाले संस्थापक अध्यक्ष साङ्गे निडुपलाई पुनः राजनीतिमा सक्रिय हुन अनुरोध गरेको छ। 2008 चुनावमा पार्टी नराम्ररी पराजित भएपछि उनले राजनीतिबाट सन्यास लिएका थिए। उनी आफै पनि चुनावमा हारेका थिए। उनको पार्टीले 47 सदस्यीय तल्लो सदनमा 2 सिट मात्र जित्न सकेको थियो। साङ्गे निडुप चौथा राजाका सालो हुन् भने हालका प्रधानमन्त्री सम्धी। यस हिसाबले 2013 चुनावपछि पनि भुटानको राजनीतिक पकड राजपरिवारभन्दा बाहिर जाने देखिन्न। आजको लागि समाचार यति नै। हामी आज विशेष रूपमा लक्ष्मीप्रसाद देवकोटाको बारेमा कुरा गर्नेछौँ। हामीसँग कविताहरू छन्, हामीसँग लक्ष्मीप्रसाद देवकोटाका एनेक्डोटहरू छन्। यहाँहरू पनि एनेक्डोट सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो फेसबुक कार्यक्रमभरि खुला रहनेछ। यहाँले यहाँको ल्यान्डलाइन हामीलाई दिनुभयो भने हामी लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी यहाँहरूले जानेका सुनेका छोटा मिठा कथाहरू पनि सुन्नेछौँ।
हजुर, श्रोता भर्खरै सुन्नुभयो हाम्रो इन्द्र अधिकारीजीबाट समाचार। सदा चाहिँ आजको कार्यक्रममा हामीहरू गीतहरू राख्नेछौँ, समाचार सुनिहाल्नु नै भयो, त्यस्तै गरी हाम्रो कम्युनिटीमा भएका विभिन्न सूचनाहरू पनि राख्नेछौँ। आउनुहोस् अब हाम्रो यो कार्यक्रम सुरु गरौँ एउटा गीतबाट। यो गीत को बोल छ अलिकति नजर तिम्रो। यो गीतलाई चाहिँ शिव परियारजीले गाउनुभएको छ। सुनौ यो गीत अहिलेलाई।
नजर तिम्रो, नजर तिम्रो, अलिकति नजर तिम्रो झुकाएर आओ, अलिकति नजर तिम्रो झुकाएर आओ। बादल जस्तो कालो केश फुकाएर बादल जस्तो कालो केश फुकाएर अलिकति नजर तिम्रो, नजर सँगै बग्ने सागर सुकाएर तिमी सँगै बग्ने सागर Thank you. उस तिमी छैनौ पवन रुकाएर
लक्ष्मीप्रसाद देवकोटाको विशेष कार्यक्रम अवसर पारेर हामीसँग एउटा सूचना छ. यही अक्टोबर 22 तारिक आउने शनिबार भनौँ एडिलेडमा हुने लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा कविगोष्ठी कार्यक्रममा यहाँहरूलाई सबैलाई आमन्त्रण गरिएको छ. कार्यक्रममा कविता तथा साहित्यिक रचनाहरू लिएर आउन सबैलाई अनुरोध गरिएको छ. सहभागी कवितालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास अस्ट्रेलिया र भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलिया भाषाद्वारा प्रमाणपत्रको व्यवस्था गरिएको छ. सम्पूर्ण नेपाली भाषी नेपाली तथा भुटानी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ. कार्यक्रम लक्ष्मी जयन्ती तथा कविगोष्ठी मिति अक्टोबर 22 शनिबार अपराह एक बजे स्थल 23 कग्रिन स्ट्रिट एडिलेड सेन्ट्रल मार्केटको ठ्याक्क पछाडिपट्टि भनौँ. आयोजक भुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलिया भाषा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास अस्ट्रेलियाको संयुक्त आयोजनामा. र सम्पर्कको लागि यहाँले अरू थप जानकारी लिन चाहनुहुन्छ भने सुशील निरौला फोन नम्बर 04212210 सम्पर्क गर्नुहोला अथवा भुवन शर्मा 04020843 सम्पर्क गर्नुहोला.
तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडिलेड 101.5 एफएममा. हजुरहरू यो कार्यक्रमलाई www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुन्छ. त्यस्तै गरी आजको कार्यक्रम हजुरहरूले मिस गर्नुभयो भने फेरि सुन्न चाहनुहुन्छ भने www.ipajournal.com गएर पनि सुन्न सक्नुहुनेछ. यो हाम्रो लक्ष्मी जयन्ती पारेर हामीले आज अलि स्पेसल कार्यक्रम लिएर आएका छौँ. त्यस्तै गरी म अहिले अब हाम्रो अगाडि हुनुहुन्छ डोलकरजी, उहाँलाई एउटा कविता भन्न गइरहनु भएको छ. डोलकरजी कुन कविता भन्न हेर्नुहुन्छ?
लक्ष्मी प्रसाद देवकोटाजीले लेख्नु भएको पागल सुरु हुन्छ यसरी. जरुर साथी म पागल, यस्तै छ मेरो हाल. म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, बास्नालाई संवाद लिन्छु. आकाशभन्दा पातला कुरालाई छुन्छु, ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जाँदैन. म देख्दछु ढुङ्गालाई फुल, जब जल किनारका जल चिप्लाती कोमलकार पासन चाँदनीमा स्वर्गकी जादु गर्ने मतिर हाँस्दा पत्रिएर नर्मिएर झल्किएर बल्किएर उठ्दछन् मुख पागल झैँ फुल झैँ एक किसिमका चकोर फुल. म बोल्दछु तिनसँग जस्तो जस्तो बोल्दछन् ती मसँग. एक भाषा साथी जो लेखिन्न छापिन्न बोलिन्न बुझाइन्न सुनाइन्न. जुनले गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी छाल छाल. जरुर साथी म पागल, यस्तै छ मेरो हाल. तिमी चतुर छौ वाचाल, तिम्रो शुद्ध गणित सूत्र हर हमेसा चलिरहेको छ. मेरो गणितमा एकवटा एक झिके एकै बाँकी रहन्छ। तिम्रो पाँच इन्द्रियले काम गर्छौ, म छैठौँले। तिम्रो गिद्धी छ साथी मेरो मुटु, तिमी फुल तिमी गुलाफलाई फुल सब सिवाए देख्न सक्दैनौ। म उसमा हेलन र पद्मिनी पाउँछु। तिमी बलिया गद्द छौ, म तरल पद्द छु। तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सङ्लन्छौ जब म धमिलो बन्छु। र ठिक त्यसैका उल्टो तिम्रो संसार ठोस छ मेरो बाफ, तिम्रो बाक्लो मेरो पातालो। तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ। म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी त्यो चिसो मेरो अक्षर काटेको पण्डिकीको बाटुलो सत्यलाई। मेरो छ वेग काँडाको साथी, तिम्रो सुनको र हिराको। तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल। जरुर साथी मेरो एक नसा ढिलो छ, यस्तै छ मेरो हाल। धन्यवाद।
त्यस्तै गरी अर्को कविता लिएर हामी मध्ये आज हाम्रो सहकर्मी बनेर हाम्रो एलएबाट सञ्जय पुरीजी आउनुभएको छ। सञ्जयजी, हजुरसँग कुन कविता छ त?
मसँग छन् लक्ष्मीप्रसाद देवकोटाका टुक्रा टाक्री कविता सङ्ग्रह। हिम स्तनी ए हिउँमा टेकी, किन आँकी दीप जोरको ज्वलनको आगो निभाकी। सुविधाबिन स्वर्गकी चरी, किन हँसिली बदन। प्रेमी जोडीहरूको देख्दछु म मधुर मिलन। यति मिठोसँग पृथ्वीमा किन मुसाकी, हृदय हृदय आधारमा फुस्किन छु सिकाकी। भावग्रन्थिका गहिरा बास्ना रानी, कसरी फुस्किन्छन् शीतलताको ललित ललितामा, एकान्त जुनमा निस्कन्छन्। ए जुन रानी संसार निहार छौ, के उदेक छ पागल मातले जब काँडा सब फुल देख्छ। दृष्टि कहाँ छ जुन राजामा, अमृत कहाँ छ दिलमा राजा। प्यार कहाँ छ बोलीमा ताजा, ए जुन दिनकै घाउ घाउ रात के प्यारी। मलम मलम स्वप्न विप्न सबनम, तरुणालाई म हुँ जवानी दिवानी, अरूलाई हुँ बिर्सिन सक्नु कोमल एक कहानी। रस केमा छ दुई प्यालामा, मधुबालाको रानी रूप। सुन्दर कहाँ छ जुन गालामा, सृष्टिकी हुँ पिली दीप। यो के जादु जीवन जीवन, प्रेरणा मिलन सुमन। प्रकृतिका हुन् मिठा मन्त्र, सृष्टिमुखी यी इन्दुकिरण।
लक्ष्मीप्रसाद देवकोटाको यो मिठो सुमधुर कवितापछि हामी लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदनलाई आधार बनाएर एउटा गीत तयार पारिएको छ, त्यो गीत सुन्छौँ अहिलेलाई।
Thank you.
नछाडी जानोस् हे मेरा प्राण अकेली मलाई मनको वनमा नलिप्ने गरी विरह जलाई ननिप्ने गरी विरह जलाई लोचनका तारा हे मेरा प्यारा यो जित यो ज्योति बिलाए के भनु भन्ने म केही थिइन विष नै पिलाए प्यारा विष नै पिलाए मनको कुरा माफ गर्नु होला यहाँ घाँटीमा मेरो अलिक असर पर्दैछ आज घाँटी दुखिरहेछ मनको कुरा गलामा अड्छ अड्कन्छ गलामा यो मेरो मुटु पचास बाजे धड्कन्छ पालामा यो छाती मेरो चिरेर खोली नजर गराए त्यो मन केही फर्कँदो होला तस्बिर खुलाए आँसुमा खस मनको टुक्रा यो आँसु बोल्दैन मनको कुरा मनमै बस्छ छातीले खोल्दैन प्यारा आँसुले बोल्दैन श्रोता यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित कृति मुना मदनको पहिलो सर्गबाट लिएको छु मैले यो यसलाई थप म केही समय पछि पढौँला लक्ष्मीप्रसाद देवकोटाको बारेमा छोटकरीमा म जानकारी दिन्छु कमलजी लक्ष्मीप्रसाद देवकोटा काठमाडौँको धोबीधारामा 1966 सालमा कार्तिक 27 गते अर्थात् लक्ष्मी जयन्तीको अवसरमा लक्ष्मी पूजाको अवसर पारेर साँझ जन्मिनु भएको कारणले गर्दाखेरि उहाँको जन्म जयन्ती चाहिँ दुई दिन मनाउने गरिन्छ नर्मली लक्ष्मी पूजाको दिन पनि मनाइन्छ अथवा कार्तिक 27 गते पनि मनाइन्छ गरिब परिवारमा जन्मेका थिए उहाँ लक्ष्मीप्रसाद नाम थियो नाम चाहिँ पैसासँग सम्बन्धित थियो तर उहाँ चाहिँ लक्ष्मीप्रसाद होइन सरस्वती प्रसाद भन्ने गरिन्छ उहाँलाई चाहिँ कति विद्वान थिए भन्ने कुरो म एउटा एनेक्डोट्स तपाईँहरूलाई सुनाइहाल्छु श्रोताहरू कराँचीतिर लगिएको थियो लक्ष्मीप्रसाद देवकोटालाई पागल भनेर धेरै मान्छेले उसको चाहिँ
त्यसमा चाहिँ कराँची होइन राँची होला सायद
राँची हो
राँची इन्डिया इन्डियाको राँची भन्ने ठाउँ
राँची राँचीमा लाँदाखेरि चाहिँ डक्टरले के भनेको थियो भने पागल भने जसलाई भनेर ल्याइएको थियो ऊ चाहिँ व्यक्ति ठिकै छ है कुनै पनि असर गरेका छन् पागल छैन तर यो बिरामी ल्याउने व्यक्ति चाहिँ पागल हो यो भनेको थियो डक्टरले त्यतिखेर होइन उसको विद्वता चाहिँ लक्ष्मीप्रसाद देवकोटाको विद्वता त यसरी पनि झल्किन्छ पश्चिमा देशका कतिपय विद्वानहरूले के पनि भनेका छन् भने लक्ष्मीप्रसाद देवकोटा चाहिँ ठिक ठाउँमा जन्मिएनन् होइन ठिक ठाउँमा जन्मिएनन् सायद युकेमा युरोपतिर जन्मिनु भएको भए होइन लक्ष्मी देवकोटाले चाहिँ संसार हलाउनु सक्नुहुन्थ्यो होला होइन त्यति विद्वता भएको मान्छे हो है त्यो सायद नेपाल चाहिँ सानो भएर होइन उहाँको त्यो के भन्नु खुबीलाई प्रदर्शन गर्न नसके होला सायद
होइन
लक्ष्मी देवकोटाका धेरै कृतिहरू छन् मुना मदन सबैभन्दा चर्चित कृति हो शकुन्तल महाकाव्य कुण्डलिनी महाकाव्य महाप्रताप राणा नाटक छन् होइन कृतिहरू निबन्ध सङ्ग्रहहरू धेरै छन् निबन्धहरू मलाई सबैभन्दा मनपर्ने निबन्ध चाहिँ कि नेपाल सानो छ तपाईँलाई कस्तो लाग्छ नेपाल कत्रो छ
नेपाल जे होस् अब नेपाल कत्रो छ भयो चाहिँ
ढोलकरजीलाई कस्तो लाग्छ नेपाल कत्रो छ
अब त्यो त अब साइजले पर्दाखेरि एउटा छ भने अब हाम्रो सोचाइ कस्तो छ होइन अब त्यो त सबैले कस्तो सोध्छ के के विषयमा चाहिँ कत्रो छ भन्नुहुन्छ त्यसमा भर पर्छ होला सायद है अब जस्तै अब हाम्रो जुन कल्चरहरू छ त्यो सबै हेर्नु भयो भने त हाम्रो नेपाल धेरै ठुलो छ होइन म चाहिँ त्यो भन्छु
तपाईँलाई
मेरो विचारमा चाहिँ सिधा एउटा वाक्यमा भन्नुपर्दाखेरि नेपाल विशाल छ वास्तवमा नेपालमा धेरै किसिमका संस्कृति छन् धेरै किसिमका जात जाति भनौँ न अब सायद लक्ष्मीप्रसाद देवकोटाले नै भन्नुभएको थियो के अरे नेपाल चार्ज ए होइन सर पृथ्वीनारायण शाहले भने अनुसार नेपाल चाहिँ चार जात छत्तिस पूर्णको एउटा साझा फुलबारी हो. स्वाभाविकले नेपाल साँच्चै नै विशाल छ. एउटा भौगोलिक बनावटले मात्रै नभएर मान्छेहरू नेपालीको मन हेर्ने हो भने कति विशाल छ भन्ने कुरो त्योबाट पनि बुझिन्छ होइन. अनि त्यसमा चाहिँ अब नेपालीहरू चाहिँ त्यतिकै हृदयवादी अथवा उदार एउटा सोच भएको अनि त्यसपछि अब नेपालमा डिफ्रेन्ट धेरै किसिमको कल्चर धेरै किसिमको वर्णहरू भएको हुनाले मलाई लाग्छ नेपाल चाहिँ विशाल छ.
अब त्यो विशालको कुरा गर्दाखेरि मलाई के याद आउँछ भने चाहिँ यो 1950 अघि चाहिँ बेलायतले होइन अङ्ग्रेजहरूले के भन्थ्यो त भन्दाखेरि बेलायत साम्राज्यमा चाहिँ के भन्ने यो सनसेट हुँदैन होइन सूर्य अस्त हुँदैन भन्ने उनीहरूको चलन थियो होइन. भनेको त्यति ठुलो थियो तर म चाहिँ के भन्छु नेपाल यति ठुलो छ लक्ष्मीप्रसाद देवकोटाले भने अनुसार के नेपाल छ सानो छ भन्ने निबन्धमा उहाँले भन्नुहुन्छ. नेपाल यति ठुलो छ कि घाम लाग्दाखेरि चाहिँ त्यो घामले एकैचोटि नेपाललाई सबैतिर भेट्न सक्दैन. त्यो भनेको के भन्दाखेरि पहाड छ होइन कन्दरा छ गहिरो खाल्डो छ एक ठाउँ घाम लाग्यो भने अर्को ठाउँ छाया पर्छै पर्छ भनेपछि त्यो घामले पनि सबैतिर एकैचोटि भेट्न नसक्ने कति ठुलो छ नेपाल त्यो हिसाबले नै हेर्नुपर्छ. अब गीत बजाउने कि कमलजी.
हजुर हामीलाई भर्खरै एडलेटबाट प्रकाश तमलाजीले एउटा गीत अनुरोध गर्नुभएको छ. त्यस्तै गरी हामीले यो लक्ष्मी प्रसाद देवकोटाले नै लेख्नुभएको
र रविन शर्माजीले गाउनुभएको कुन मन्दिरमा जान्छु यात्री गीत.
Thank you.
श्रोता हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला. हामी आज रेडियो आइल्यान्डको 101.5 एफएम ब्यान्डबाट बोलिरहेका छौँ. सदा चाहिँ हजुरहरूले हाम्रो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत संसारबाट सुन्न सक्नुहुनेछ. त्यस्तै गरी हामीलाई यो प्रोग्राम आज हजुरले मिस गर्नुभयो अथवा फेरि सुन्न सक्नु चाहनुहुन्छ भने www.ipajournal.com गएर पनि सुन्न सक्नुहुनेछ. त्यस्तै गरी हजुरहरूसँग केही प्रतिक्रियाहरू छन् भने हामीहरूलाई लेखी पठाउन सक्नुहुनेछ. हजुरहरूले हाम्रो फेसबुक पेजमा लेख्न सक्नुहुनेछ. त्यस्तै गरी हामीलाई इमेल पनि पठाउन सक्नुहुनेछ. हाम्रो इमेल ठेगाना छ radio.nepali@gmail.com. हाम्रो आज यो कार्यक्रम देव लक्ष्मी प्रसाद देवकोटा स्पेसल विशेष बनाएका छौँ. त्यस्तै गरी हाम्रो सञ्जय पुरीजीले फेरि एउटा अर्को कविता पढ्न गइराख्नु भएको छ. सञ्जयजी
हजुर, फेरि म आएको छु लक्ष्मीप्रसाद देवकोटाको अर्को कविता लिएर. चराको भजन. पङ्खमा फ्यार फ्यार यात्रामा घर घर बिहानी आकाशमा बिउजी चलेका पन्छी हामी हर हर बतासमा चुचुको सोप स्पन्दन चिचीको क्रन्दन हर्ष र आतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौँ विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौँ उच्छ्वासमा उक्लन्छौँ कहिले लचकन्छौँ कहिले पङ्खका प्रयासमा गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा सुन ए पन्छी नकराउ चिची आशाले उक्ल पङ्खलाई सिची बोल सधैँ रे आशामा आशाका छुँछु ज्योति नभेटे राख रे छुँछु शिवजीले पिए गरलको भय संसार मन्थनमा अध्यारा गए कृष्णले अमृत चुलीलाई दुहे चार दिशा नुहाई उज्याला भए सत्ययुगका कथा ऋषिले कहे यस्तो छ हुँदो यस्तै छ हुने रात एउटा पिउँछ प्रात एउटा दुहुने आजको बिहान उड्नु छ हामीलाई उड्नको विश्वासमा शून्यको छाती चिरेर हो ज्योतिको निकासमा पङ्खमा फ्यार फ्यार यात्रामा घर घर बिहानी आकाशमा बिउजी चलेका पन्छी हामी हर हर बतासमा बचेरालाई पङ्खको पत्यार दिलाउन उठ्छौँ पूर्वको उत्तर चुलीका भज्दै फिलिङ्गा सुन्दर संसारभन्दा माथिका मन्दिर यस दिनका आकाशमा स्वर्ग र धरा गानाले डोर्न स्वर्गको आगो जातिलाई चोर्न उडानको सीमा हिजोका फार्न बिउजदो बतासमा किनको कनीको भन्दा उपरको धावा क्या मिठो हुन्छ भनेर बाबा वेद पुराणहरूका दावा राख्नलाई विश्वासमा पङ्खको फरफर पङ्खलाई तान्छ उमार्ने पङ्ख ज्योतिको थान्छ धर्मको यात्रामा मर्मको कान छ, विजयी भित्र विजयको शान छ, फर्कन्नौ हतारमा बादल चार चार शून्यलाई घ्यार घ्यार उड्नको मिठासमा कलाका वारी चुलबुली चाली ज्योतिको आभासमा फरफर फुफु ज्योतिको बन्धन हृदय आकाशमा कृष्ण झैँ हुँ शङ्क झैँ पिउँ गरल विनाशमा पिउ पिलाउ पहिलो कृष्णको शिरको हिउँको प्रकाशमा उड्नको देह उड्नै भनी उचाइको उल्लासमा पङ्खमा फ्यार फ्यार यात्रामा ग्वार ग्वार बिहानी आकाशमा बिउजी चलेका पन्छी हामी हर हर बतासमा।
प्रकृति प्रेमी महाकवि लक्ष्मीसा देवकोटाको यो चराको भजन कविता पछि म फेरि यो मुना मदनको अर्को हरफ यहाँ बोल्न गइरहेको छु। हे मेरी मुना नभन त्यसो जुनमा फुले कि फर्कन्छु फेरि म चाँडै भन्ने किन यो भुले कि म बिसै दिन बसुँला लासा बाटैमा बिसै दिन चखेवा फेरि आउँछन् उडी बिहान कुनै दिन प्यारी भेटको बडा दिन कि मरी छाड्यो कि गरी छाड्यो मर्दको इरादा नहाल प्यारी बाटामा मेरो आँसुको यो बाधा अनार दाना दाँतको लहर खोलेर हाँसन तिमीले हाँसे म हाँस्न सक्छु इन म हाँक्न सक्छु इन्द्रको आसन प्यारी बिदामा हाँसन। आज मुनामदनको यो हरफ म यतिमै टुङ्ग्याउँछु। हामीसँग धेरै कविताहरू छन्, समय छैन हामीसँग त्यति धेरै कविताहरू पढ्ने, थोरै कविताहरू हामी सकेको पढ्ने प्रयास गरिरहेका छौँ। देवकोटा सम्बन्धी छोटा मिठा जानकारीहरू पनि दिने प्रयास गरिरहेका छौँ। त्यसमा अर्को म एउटा एनेक्डोट तपाईँहरूलाई यहाँ सुनाइहाल्छु। लक्ष्मी देवकोटाले चाहिँ आफ्नो जिन्दगीभरि जीवनभरि कति धेरै कविता लेख्नुभयो होला, कति धेरै लेख लेख्नुभयो होला, त्यो त भनेर साध्य छैन अहिलेसम्म। किनभने अहिले पनि लेखकहरूले त्यो खोजिन्दी गर्दाखेरि नयाँ लेखहरू उहाँले नछापिकन छोड्नुभएको लेखहरू कतिपय भेटिरहेका छन्। एकपटक बनारसमा जाँदाखेरिको कुरो हो यो, बनारस भ्रमणको क्रममा उहाँले चाहिँ खल्तीमा पैसा नभएपछि खान बस्नलाई साह्रो परेपछि चाहिँ एउटा प्रकाशन संस्थामा गएर कविता अथवा मसँग किताब लेखेको छ मैले, अथवा म किताब लेख्छु कविता लेख्छु, यो चाहिँ प्रकाशित गरिदिनु होला, तपाईँले बेच्नु होला, त्यस बापत चाहिँ मलाई थोरै पैसा दिनु पऱ्यो, मलाई बाँच्न गाह्रो भयो भन्दाखेरि चाहिँ त्यहाँको प्रकाशकले पत्याएन, यो मान्छेले कसरी कविता लेख्छ रे दिदी छ अहिले, ठिकै छ भोलि एउटा सानो सानो कविता लेखेर लिएर आउनु म हेर्छु भनेको थियो अरे प्रकाशकले चाहिँ। भोलिपल्ट बिहान चाहिँ उहाँले कविता होइन एउटा खण्डकाव्य पुरा लेखेर लिएर जानुभयो, एक रातमा पुरा खण्डकाव्य तयार गरेर भोलिपल्ट लिएर जानुभयो है प्रकाशकको ठाउँमा। प्रकाशकले पत्याएन, रातभरिमा कसरी खण्डकाव्य तयार हुन्छ होइन, यो त कसैले कहाँबाट सारेको यो भएन होइन सारेको भनेर चाहिँ फेरि अर्को यो भएन, यो तैँले कहाँबाट सारेर ल्याएको यो पत्याएन मैले भनेर उसले आफ्नो विषयवस्तु यो विषयवस्तु मात्रै तैँले लेखेर ल्याउनु भन्दाखेरि चाहिँ त्यसपछि त्यो विषयवस्तुमा पनि उसले 24 घन्टाभित्र लक्ष्मी देवकोटा 24 घन्टाभित्र त्यत्तिकै लामो खण्डकाव्य फेरि तयार पारेर तेस्रो दिन जाँदाखेरि चाहिँ त्यसपछि चाहिँ प्रकाशकले यो मान्छे चाहिँ साँच्चै नै लेखक रहेछ भन्ने कुरो पत्यार गरेपछि लक्ष्मीप्रसाद देवकोटा लेखेका हरेक कविता हरेक लेख रचनाहरू चाहिँ बनारसबाट सानोभन्दा सानो पत्रिका ठुलोभन्दा ठुलो पत्रिकाले पनि तुरन्त छाप्ने गरे त्यसपछिको
हुन्छ होइन। साह्रै रमाइलो सुनाउनु भयो
त्यही त।
अनि हामी लक्ष्मी प्रसाद देवकोटा विशेष यो कार्यक्रम हामीले जारी गर्ने नै छौँ। अहिलेलाई भने मैले एउटा यो सूचना पढ्न गइरहेको छु, यो 102 लक्ष्मी जयन्ती कार्यक्रमको बारेमा। यही अक्टोबर 22 तारिक आउने शनिबार एडलेडमा हुने लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा कवि गोष्ठी कार्यक्रममा यहाँहरूलाई सबैलाई
आमन्त्रण गरिएको छ। कार्यक्रममा कविता तथा साहित्यिक रचनाहरू लिएर आउन सबैलाई अनुरोध छ। सहभागी कवितालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र भुटनिज एसोसिएसन इन साउथ अस्ट्रेलियाद्वारा प्रमाणपत्रको व्यवस्था गरिएको छ। सम्पूर्ण नेपाली भाषी नेपाली तथा भुटानी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ। कार्यक्रम लक्ष्मी जयन्ती तथा कवि गोष्ठी, मिति अक्टोबर 22 शनिबार, समय अपराह्न 1 बजे, स्थल 2323 कोग्लिन स्ट्रिट एडिलेड सेन्ट्रल मार्केटको पछाडि, यो चाहिँ ग्रोथ स्ट्रिटबाट पैदल प्रवेश गर्न सकिनेछ। आयोजक भुटनिज एसोसिएसन इन साउथ अस्ट्रेलिया, भाषा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनुशास अस्ट्रेलिया। सम्पर्कका लागि सुशील निरौला, इन्द्र अधिकारी, भाषा फोन नम्बर 04212210 वा 04316896 47 फोन गर्न सक्नुहुनेछ। त्यस्तै गरी इमेल susilnirawla@gmail.com पनि इमेल गर्न सक्नुहुनेछ भने भुवन शर्मा अनुशास अस्ट्रेलियाका अध्यक्षलाई फोन नम्बर 04020843 75 फोन गर्न सक्नुहुनेछ भने इमेल भुवनेश्वर शर्मा BHUWANESHORSHARMA@hotmail.com अथवा INLSAustralia@hotmail.com पनि सम्पर्क गर्नुहुनेछ।
यसपछि मुना मदनको एउटा प्रसङ्ग म फेरि जोडिहाल्छु यहाँनिर। मुना मदनमा चाहिँ लक्ष्मीसर देवकोटाले जातिवाद विरुद्धका कट्टर लेखकका रूपमा मानिन्छन्। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन भन्ने खुब चर्चित प्रसङ्ग हो। यसको बारेमा छोटकरीमा कस्तो लाग्छ डोलकर्जीलाई भन्नुहोस्।
यो त एकदमै चर्चित छ होइन, जस्तै अब मैले पनि अरू धेरै कविता नसुने पनि यो चाहिँ एकदमै सुनिरहेको चिज हो होइन। सायद हाम्रो नेपालमा बस्ने अथवा विदेशमा बस्ने सम्पूर्ण नेपालीले एकचोटि सुनेको चिज नै होला यो।
हजुर सञ्जयजी, पश्चिम नेपालतिर त यो जातपातको कुरा, ठुलो जात सानो जातको अलि धेरै के भन्नु यो के भन्ने स्थिति छ होइन। त्यतातिर लक्ष्मी देवकोटा कतिको चर्चित हुनुहुन्छ? यो
लक्ष्मीप्रसाद देवकोटा त अब पक्कै पनि है एउटा सम्पूर्ण नेपालीको एउटा राष्ट्रिय सम्पत्ति भनौँ न, त्यसको
उहाँको भावनाहरूलाई कतिको लागु गर्ने प्रयास गरिएको छ त्यतिर।
एकदमै त्यो उहाँको भावनालाई लागुभन्दा पनि अब त्यो नेपाल पश्चिम नेपालमा विशेष गरी मध्यपश्चिमभन्दा पनि सुदूरपश्चिमको पहाडी जिल्लाहरूमा चाहिँ बढी चाहिँ जात तल्लो जाति माथिल्लो जाति त्यो चाहिँ भन्ने चाहिँ छ होइन। त्यो चाहिँ अब पहिलेदेखि चल्ने उनी त्यहाँको चलन र त्यो चाहिँ अब अहिले तुरुन्तै आएर चाहिँ त्यो जाति चाहिँ अन्तर्जाति भनौँ न, तल्लो जाति माथिल्लो जाति त्यो चाहिँ समाधान हुने अब तुरुन्तै छैन, मान्छेमा चेतना चाहियो त्यही अनुसार। र अब जहाँसम्म लक्ष्मीप्रसाद देवकोटाको कुरा छ, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन, यो वास्तवमा एकदम सरल र सजिलो त हिसाबमा बुझ्ने हो भने चाहिँ वास्तवमा एकदम हृदय छुने लाइन छ, पङ्क्ति छ। जस्तो मलाई याद छ हामी स्कुलमा पढ्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको बारेमा पढ्नु पर्थ्यो जीवन कहानी। त्यस बेला चाहिँ लक्ष्मीप्रसाद देवकोटा मान्छे चाहिँ आफूलाई खानलाई उनीसँग छाक नहोस् तर अरूलाई सहयोग गर्नु पऱ्यो भने चाहिँ एकदम खुल्ला हृदयले एकदम खुल्ला दिलले चाहिँ सहयोग गर्ने भावनाको मान्छे। जस्तो कसैले माग्यो भने आफूले लगाएको कोट समेत पनि फुकालेर गरिबलाई दिएको हामीले चाहिँ पढेका मैले पढेको थिएँ। त्यो चाहिँ एकदमै अब यही भावनालाई मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।
कोटको कुरा तपाईँले ल्याइहाल्नु भयो, मैले कोटको बारेमा एउटा कुरो जोडिहाल्छु है। उहाँको कथा साह्रै मिठो छ। कवि गोष्ठीमा उहाँलाई बोलाइएको थियो कोट को कुरो जोड्दाखेरि, कवि गोष्ठीमा उहाँलाई बोलाएको थियो कविता भन्नको लागि होइन। उहाँ चाहिँ कविता लेख्नमा व्यस्त होइन, उहाँको बानी भनेको के हो त भन्दाखेरि कविता लेख्न बसेपछि चुरोट चाहिन्छ उहाँलाई हातमा, चुरोट बिना कविता लेख्न सक्नुहुन्थेन उहाँ। सायद अन्तिममा पनि क्यान्सर भएर त्यो चुरोट कारण बित्नुभयो होइन। ल उहाँले चाहिँ कवि गोष्ठी सुरु हुनुभन्दा ठिक 5 मिनट अघि मात्रै थाहा पाउनु भयो जानुपर्ने भनेको त्यतिखेर मात्रै उहाँलाई याद भयो. अनि उहाँले चाहिँ जस्तो हुनुहुन्थ्यो घरमा लेखेर बस्दै बसेर लेख्दै गर्दा जस्तो बस्नु भएको थियो त्यस्तै जुर्ग उठेर जानुभयो
है.
त्यतिखेर के भएको रहेछ भन्दाखेरि एउटा त्यतिखेरको चलनमा के भन्नु पानी गन्जी भनिन्छ होइन, सेन्डो सेन्डो भेस्ट भनौँ अहिलेको भाषामा, त्यतिखेर पानी गन्जी भन्ने चलन थियो त्यस्तो एउटा लुगा अनि सुरुवाल जुन चाहिँ एउटा चाहिँ उँभोतिर सुर्किएको घुँडाभन्दा माथि एउटा तल
जस्तो घरमा बसिरहेको
त्यस्तै होइन, अनि एउटा खुट्टा अब त्यो सुर्किएको खुट्टा माथि राखेको छ क्यारे होइन, तल राखेको खुट्टा चप्पलमा थियो, माथि राखेको खुट्टा चेयरमा फाल्टे थियो, ओर्निँदाखेरि त्यो चप्पल पनि लाउनु बिर्सनु भएछ, एउटामा चप्पल होइन सुर लामो एउटा सुर्किएको चप्पल बिनाको कवि गोष्ठमा जानुभयो. कवि गोष्ठमा छिर्ने खेरामा चाहिँ सबैले के भने लक्ष्मीप्रसाद देवकोटा महाकवि होइन, सबैले मानेको यस्तो धुरन्धर विद्वान यस्तोमा हुँदै हुँदैन, यो लक्ष्मीप्रसाद देवकोटा होइन भनेर उहाँलाई निकाल्यो, भित्र छिर्न दिएन है, कवि गोष्ठीमा छिर्न दिएन, उहाँलाई फर्केर आउनुभयो. र बाटोमा आउँदा आउँदै साथीको घरमा बसेर चाहिँ उहाँले राम्रोसँगले टाई सुट लाउनु भयो होइन, कोट प्यान्ट मजाले लाउनु भयो होइन, मेकअप सब गर्नुभयो मजाले, अनि बनिएर जानुभयो. त्यसपछि उहाँलाई छिर्न दियो, देवकोटा आयो होइन, सबैले मान्ने खालको होइन, मान्छे यसो हेर्दा पनि खाइलाग्दो छ होइन, भित्र छिरायो. उहाँलाई कविता भन्न पालो आयो, उहाँको अगाडि बोलायो सबैले होइन, कोहीलाई उहाँले चाहिँ कविता भन्नु भएन है, उहाँले चाहिँ जुन उहाँ लुगा लगाएर आउनुभएको थियो, कोट प्यान्ट लगाएर आउनुभएको थियो, कोट प्यान्ट फुकाल्नु भएर त्यो जहाँ बसेर उहाँले भन्नुपर्ने थियो त्यहाँ राखिदिनु भयो उहाँले, र उहाँ गएर आफ्नो ठाउँमा गएर बस्नुभयो. सबै अचम्म भयो, के गरेको यो. त्यसपछि उहाँले कथा भन्नुभयो, मलाई बोलाएको कथा भन्न कि मेरो लुगालाई, किनभने म मान्छे आउँदाखेरि चाहिँ यो हलमा प्रवेश गर्न पाइएन होइन, लुगालाई बोला गर्छ नि त, किनभने म लुगा लगाएर आएपछि त म प्रवेश गर्न पाएँ, मलाई दिएको होइन त्यो लुगालाई प्रवेश दिएको, त्यही भएर तपाईँलाई कविता चाहिएको छ भने लुगाले सोध्नुहोस् उहाँले है, लुगाले भन्छ होला सायद,
कोट प्यान्ट खोलेर राखिदिएको छ होइन,
कोट प्यान्टले भन्छ होला त्यो तपाईँको कोटको कुरा आउँदाखेरि मैले त्यहाँ जोडिहालेको, साह्रै मिठो छ. त्यसपछि अर्को चाहिँ विद्वता उहाँको चिन भ्रमण जानुभएको थियो उहाँ होइन, चिन भ्रमण जाँदाखेरि चाहिँ त्यो यो चाहिँ कथा लामो होइन भन्दा नि उहाँको विद्वताको बारेमा, उहाँले चाहिँ 15 दिनको चिन भ्रमणको अवधिमा चिनिया भाषा सिकेर चिनिया भाषामा कविता लेख्नु भएको थियो
15 दिनमा
होइन, 15 दिनमा है. चिनमा अहिले त सरल रूपमा चिनिया चिनिया भाषालाई सरल बनाइएको छ, त्यसलाई पनि सिक्नलाई कति दिन लाग्छ भने त्यतिखेरको ट्रेडिसनल चिनिया भाषामा उहाँले चाहिँ 15 दिनको चिनिया भ्रमणको क्रममा भाषा जानियो अरे कविता लेख्न सक्नु भएको थियो भनेपछि उहाँको विद्वता सायद बेलायततिर युरोपतिर जन्मिनु भएको थियो भने चाहिँ सेक्सपियरको के नाम आउँथ्यो होइन.
साह्रै एकदम ठिक कुरा गर्नु हजुरले. श्रोता अहिले कार्य हाम्रो यो रेडियोमा 10:25 गएको छ, हामी यो कार्यक्रम भोइस अफ साङ्गलाको अन्तिम चरणतिर आइसकेका छौँ. आज हजुरहरूले सुन्नुभयो लक्ष्मी प्रसाद देवकोटा या कार्यक्रम विशेष पारेर बनाएका थियौँ हामीले.
अर्को पालि पनि हामी शनिबारको कार्यक्रम लक्ष्मी जयन्ती कविता महोत्सव गर्दैछौँ. कविता यहाँलाई अनुरोध छँदैछ आउनको लागि कार्यक्रममा, र यहाँले सक्नु भएन भने अर्को कार्यक्रम पनि हामी त्यहाँ बातचित कविताहरू ल्याएर यहाँलाई सुनाउने प्रयास गर्नेछौँ.
हजुर, आजको कार्यक्रममा हामीलाई सहयोग गर्नुभएकोमा डोलकर गुरुङ र सञ्जय पुरी त्यस्तै गरी इन्द्र अधिकारीजीलाई धेरै धन्यवाद. त्यस्तै गरी हामी अब जाँदा जाँदै एउटा यो गीत छोडेर जाँदैछौँ. यो गीतलाई भने आइल्याटबाट खगेन्द्र खतिवडाले आफ्ना माता पिता आफ्नो मिसेस सीता स्मारिका र कृष्ण लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई तिहारको शुभकामना दिँदै यो पुस्तका खड्का र नवीन खड्काको यो गीत रिक्वेस्ट गर्नुभएको छ.
यो गीत सँगसँगै हामी बिदा हुन्छौँ होला सायद. त्यसो भएर दीपावली आउँदैछ, दीपावलीको सम्पूर्ण श्रोताहरूलाई हामी पनि शुभकामना दिन चाहन्छौँ भोइस अफ साङ्गलाको तर्फबाट. राम्रोसँगले मनाउनु होला दीपावली.
हजुर, हामी शुभ दीपावलीको सबैलाई शुभकामना
र शुभरात्री.